ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदना व नबीना व हबीबना व शफीना محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون وقال تعالى والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما وقال تعالى أَمْ كُنْتُمْ شُهَدَاءَ إِذْ هَدَرَ يَعْقُوبَ الْمَوْتِ إِذْ قَالَ لِبَنِيهِ مَا تَعْبُدُونَ مِنْ بَعْدِي قَالُوا نَعْبُدُ إِلَهَكَ وَإِلَهَ آبَائِكَ إِبْرَاهِيمَ وَإِسْمَعِيلَ وَإِسْحَاقَ إِلَهًا وَاحِدًا وَنَحْنُ لَهُ مُسْلِمُونَ وَقَالَ النَّبِيُّ صلى الله تعالى عليه وسلم اذا مات الانسان انقطع عنه عمله الا من ثلاثه صدقه جاريه او علم ينتفع به او ولد صالح يدعو له وقال النبي صلى الله تعالى عليه وسلم كلكم رائن وكلكم مسؤول عن رعيته وقال النبي صلى الله تعالى عليه وسلم ما نحل والد ولده من نحل افضل من ادب حسن وقال النبي صلى الله تعالى عليه وسلم لان يؤدب الرجل اهله خير من أن يتصدق بصائي أو كما قال عليه الصلاة والسلام। मेरे काबिल एहतराम मुसलमान भाइयों और मुस्लिम खवातीन और मेरे अजीज बच्चों, आज की ये मजलिस मदरसा आयशा जो यहाँ बच्चों की दीनी ईमानी तालीम व तरबियत के लिए जारी है, उसके सालाना इजलास के तौर पर मुनाकिद की गई, जिसका मकसद साल भर बच्चों पर जो मेहनत की जाती है उसके कुछ नमूने आने वालों के सामने बच्चों के औलिया और उनके मुरब्बियों के सामने पेश किए जाते हैं, ताकि उनको अंदाजा हो कि यहाँ इन पर किस अंदाज से मेहनत की जाती है। चुनांचे आप हजरात ने इन बच्चों का, लड़कों और लड़कियों का प्रोग्राम सुना और उनको जिस अंदाज से तरबियत दी गई थी उसके कुछ नमूने आपके सामने आए। मकसद जो था इस मजलिस के इनेकाद का, वो बेहमदिल्ला बहुत उम्दा और अच्छे तरीके से हासिल हो चुका है। ऐसे मौके पर मजलिस की निस्बत से कुछ बातें भी हाजिरीन के सामने पेश की जाती हैं। अल्लाह तबारक व तआला ने इंसानों को बेशुमार नेमतों से नवाजा है, مادی نعمتیں بھی اللہ نے عطا فرمائی، روحانی نعمتیں بھی عطا فرمائی، دنیوی نعمتوں سے بھی نوازا اور اخروی اور دینی نعمتوں سے بھی نوازا ہے. اور اللہ تعالیٰ کی نعمتوں کا حال تو ایسا ہے، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، کہ اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو، گننا چاہو، تو اس کو شمار نہیں کر سکتے. اللہ کی ایک ایک نعمت کے اندر بے شمار نعمتیں چھپی ہوئی ہیں. اور پھر اللہ تعالیٰ کی ان نعمتوں سے متعلق قیامت کے روز اللہ تعالیٰ کی طرف سے سوال ہوگا. قرآن میں باری تعالیٰ کا ارشاد ہے، لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ، کہ اس دن قیامت کے روز نعمتوں کے متعلق پوچھا جائے گا کہ اللہ تعالیٰ کی ان نعمتوں کا آپ نے کیا شکر ادا کیا، کیا قدردانی کی، اس کا کیا حق ادا کیا. ہر نعمت جو ہوتی ہے اللہ تعالیٰ کی طرف سے جو دی جاتی ہے، اس نعمت سے متعلق اللہ تعالیٰ کی طرف سے اس بات کا مطالبہ ہوتا ہے کہ اللہ کی اس نعمت کا حق ادا کیا جائے. جیسے کسی کو اللہ تبارک و تعالیٰ نے مال کی نعمت عطا فرمائی، تو مال کی اس نعمت کے متعلق اللہ تبارک و تعالیٰ کی طرف سے مطالبہ ہوگا کہ بھئی ہم نے آپ کو یہ نعمت دی تھی، آپ نے ہماری اس نعمت کا کیا حق ادا کیا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، حدیث کے اندر ہے، حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ قیامت کے روز سب سے پہلے حساب کتاب کے لیے جن لوگوں کو پیش کیا جائے گا، ان میں ایک تو غنی اور مالدار ہوگا، اللہ تبارک و تعالیٰ کی طرف سے اس سے پوچھا جائے گا، مطالبہ ہوگا کہ ہماری اس نعمت کا تم نے کیا حق ادا کیا. تو اس کے جواب میں وہ عرض کرے گا کہ باری تعالیٰ، تو نے جن نیک جگہوں پر مال خرچ کرنے کا حکم دیا تھا، مسجد ہو، مدرسہ ہو، غربا اور فقرا ہوں، اور مختلف جو جگہیں جہاں اللہ کی طرف سے مال کو خرچ کرنے کا حکم دیا گیا ہے، کوئی ایسی جگہ نہیں چھوڑی جہاں میں نے تیرے دی ہوئی اس نعمت مال کو خرچ نہ کیا. جواب میں باری تعالیٰ کی طرف سے کہا جائے گا کہ بات تو صحیح ہے، لیکن یہ سب تو نے اس لیے کیا تھا کہ لوگ یوں کہیں کہ بڑا سخی ہے، مجھے خوش اور راضی کرنے کے لیے نہیں کیا تھا. دیکھو ہر عمل جو ایک مومن کرتا ہے، اس عمل کے سلسلے میں اللہ تعالیٰ کی طرف سے ایک مطالبہ یہ بھی ہے کہ وہ اللہ کو راضی کرنے کے لیے ہو، اسی کو اخلاص سے تعبیر کیا جاتا ہے. میں اگر کوئی کام کرتا ہوں، میرا مقصد لوگوں کو دکھلانا ہے، اپنی شہرت ہے، تو یہ اللہ کی خوشنودی والی بات نہیں ہے. اس عمل سے اللہ راضی نہیں ہوں گے، بلکہ اللہ اس پر سزا اور عذاب دیں گے. تو حقیقت تو یہ ہے کہ ہر عمل کے سلسلے میں یہی مطالبہ ہوتا ہے. میں تو یہ بتلانا چاہتا تھا کہ یہ مال جیسی نعمت جو اللہ نے عطا فرمائی، اس کے متعلق اللہ کی طرف سے مطالبہ ہوگا کہ آپ نے اس کا کیا حق ادا کیا. اسی طرح اللہ نے ہمیں جو بے شمار نعمتیں عطا فرمائی ہیں، ان نعمتوں میں سے ایک نعمت ہے اولاد. اولاد اللہ تبارک تعالیٰ کی بہت بڑی نعمت ہے. جو لوگ اس نعمت سے محروم ہیں، جو بے اولاد ہیں، ان سے پوچھو کہ یہ کیسی اللہ کی نعمت ہے. اس کے لیے آدمی بے چین رہتا ہے، پتہ نہیں کیا کیا تدبیریں کرتا ہے کہ کسی طرح اللہ مجھے یہ نعمت عطا فرما دے. اولاد کی جو نعمت اللہ تعالیٰ نے ہمیں عطا فرمائی، اس وقت یہ معصوم بچے ہمارے سامنے بیٹھے ہوئے ہیں. اللہ کی اس نعمت سے متعلق ہم پر کیا کیا ذمہ داریاں ہیں جو اللہ تعالیٰ نے ہم پر ڈالی ہیں. کچھ ذمہ داریاں تو وہ ہیں جن کو ہم اور آپ سمجھتے ہیں اور کرتے ہیں. جیسے لوگ یوں سمجھتے ہیں کہ بھائی اپنی اس اولاد کے کھانے پینے کا انتظام ہماری ذمہ داری ہے, ان کے رہنے سہنے کا انتظام ہماری ذمہ داری ہے, ان کے پہننے اوڑھنے کا انتظام ہماری ذمہ داری ہے, اور ہر آدمی یہ اپنی اس ذمہ داری کو پورا کرنے کے لیے کوشش. اس وقت ساری دنیا میں جو دوڑ بھاگ تگو دو چل رہی ہے وہ اسی کے لیے ہو رہی ہے. لیکن ایک بات ہے, ایک یہ چیز ہم جو کرتے ہیں کیا یہ سمجھ کر کرتے ہیں کہ اللہ تبارک و تعالیٰ نے ہم پر اس کی یہ ذمہ داری ڈالی, یا اپنے نفس اور دل کے تقاضے سے کرتے ہیں؟ کیونکہ ہر ماں باپ کے دل میں اللہ نے اپنی اولاد کی محبت ڈالی ہے, اس محبت کی وجہ سے ماں باپ گویا اولاد کی ان ضرورتوں کو پورا کرنے پر اپنی طبیعت کی وجہ سے کیا ہیں, مجبور ہیں. اب اگر ہم اپنی طبیعت کے تقاضے سے یہ کام کریں گے تو اس میں کوئی شبہ نہیں یہ ذمہ داری جو تھی ان کے ان تین چیزوں کی, کائی کی, کھانے پینے, پہننے اوڑھنے اور رہنے سہنے کی, روٹی کپڑا اور مکان, ان چیزوں تین چیزوں کی جو ذمہ داری تھی پوری تو ہو رہی ہے. لیکن اس وقت کیا ہمارے دل میں یہ ہے کہ یہ اللہ کا حکم ہے اس لیے میں کر رہا ہوں؟ نہیں. اگر یہ بھی نیت کر لیں ہم تو فائدہ یہ ہوگا کہ اللہ کا حکم بھی پورا ہو, یہ تو ہو ہی رہا ہے, اور اللہ راضی ہوں گے اور اس پر اللہ کی طرف سے ہم کو ثواب ملے گا. تو ایک تو اللہ کی ذمہ داری ڈالی, اب ایک سوال یہ پیدا ہوتا ہے کہ اولاد کے سلسلے میں کیا ہماری اتنی ہی ذمہ داری ہے؟ اس لیے کہ یہ تین چیزیں, کھانا پینا, پہننا اوڑھنا, سردی گرمی سے بچاؤ, اور جو ہے رہائش, ٹھہرنا مکان کے اندر, یہ وہ ضرورت ہے جو ہر بچے کو, ہماری اولاد کو جو لاحق ہوتی ہے وہ ایک جاندار ہونے کی حیثیت سے, کہ وہ ایک جاندار ہے. یہ ضرورتیں جیسے ایک انسان کو حاصل ہے ایسے ایک جانور کو بھی ہوتی ہے, چرندہ ہو مثلا, یہ جتنے بھی جانوروں کو ہم پالتے ہیں چاہے وہ گائے ہو, بھینس ہو, بکریاں ہو, ان کی بھی یہ ضرورت ہے. ہوا میں اڑنے والے پرندے جو ہیں وہ بھی, ان کی بھی ضرورت ہے. جنگل میں رہنے والے درندے, ان کی بھی یہی ضرورت ہے. پھر یہ کہ یہ ہم مسلمان ہیں, کیا ہم بحیثیت مسلمان کے یہ کام کرتے ہیں؟ دنیا میں دوسرے جو انسان جو مسلمان نہیں ہیں کیا وہ اپنی اولاد کی ان ضرورتوں کو پورا نہیں کرتے؟ کر رہے ہیں. اگر ہم اپنی اولاد کی ان تین ضرورتوں کو پورا کر رہے ہیں تو اس ہم نے بحیثیت مسلمان کے ان لوگوں سے اپنے آپ کو کیسے, اپنا لیول, اپنی سطح کو بلند کیا, یہ تو وہ کام ہے. یعنی ہم اس پر کوئی فخر نہیں کر سکتے, اپنی کوئی الگ سے یہ نہیں قائم کر سکتے کہ یہ ہماری خصوصیت ہے. بھائی یہ کام آپ نے اگر کیا ہے, اپنے بچوں کے کھانے پینے کا انتظام کیا, پہننے اوڑھنے کا انتظام کیا, رہنے سہنے کا انتظام کیا, تو ایک غیر مسلم بھی یہی کہے گا کہ میں نے بھی کیا ہے. اور یہ تو انسانوں کی بات ہے, ایک چڑیا بھی یہ کہے گی کہ میں نے بھی اپنے بچوں کے لیے جو ہے کھانے پینے کا اور اس کی گرمی سردی سے بچنے کا اہتمام کیا. یہ بات اور رہی کہ یہ چڑیا ایک جانور ہے اور جانور ہونے کی حیثیت سے اس میں اتنی صلاحیت نہیں ہے جو اللہ نے ایک انسان کو دی ہے. تو انسان اپنی عقل اور صلاحیت کی وجہ سے ان چیزوں کو, ان ضرورتوں کو پورا کرنے میں ذرا بہت ترقی کیے ہوئے ہیں. یعنی ہم اپنی اولاد کی ان ضرورتوں کو ان جانوروں کے مقابلے میں ذرا بہتر طریقے سے پورا کرتے ہیں. باقی خاص ضرورت کے اعتبار سے دیکھا جائے تو तो हम जिस तरह पूरा करते हैं वो भी पूरा करते हैं। गोया हमारा लेवल, हमारी सत्ता इन जानवरों से कहीं ऊपर नहीं है इस मामले में। हाँ, अब इसके बाद ये तीन ही जरूरतें नहीं है, इसके बाद अल्लाह ने हमें जानदार होने के साथ साथ इंसान भी बनाया। एक इंसान को अल्लाह तबारक ताला ने दूसरे जानदारों के मुकाबले में फजीलत दी। वलकद करमना बनी आदम, कि हमने इंसानों को दूसरी मखलूक के मुकाबले में शर्फ और बुजुर्गी अता फरमाई। क्या हमें चाहिए कि हम अपनी औलाद को खाली खाने पीने पहनने ओढ़ने और रहने सहने तक नहीं, बल्कि इंसान एक इंसान के अंदर जो खूबियां होनी चाहिए, जो औसाफ होने चाहिए, जैसे हम ये गैर मुस्लिम गोरे तरक्की याफ्ता वो कैसे आदाब से मुजयन होते हैं, हमें मिलते हैं तो कैसा रिस्पेक्ट करते हैं, हम उनको देखकर वह रश्क करते हैं कि देखो ये वो कैसे अच्छे अंदाज से हमारे साथ पेश आते हैं। एक इंसान को दूसरे इंसान के साथ जिन खूबियों के साथ पेश आना चाहिए वो पेश आते हैं। ये वो कमालात हैं जो इंसानी कमालात। हमें अपनी औलाद के अंदर ये चीज भी पैदा करनी है। फिर एक कदम और आगे, हम इंसान होने के साथ एक तो जानदार, उसके बाद नंबर दो पर इंसान, और उससे आगे मुसलमान। अल्लाह तबारक ताला ने हमको इस्लाम और ईमान की नेमत अता फरमाई, और एक मुसलमान होने की हैसियत से हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमको जो हुक्म दिया अपनी औलाद को, अपनी औलाद को जिन खूबियों जिन कमालात से आरास्ता करने का, मुजयन करने का जरूरत है कि हम उन खूबियों से इनको आरास्ता करने का एहतमाम करें। हमारा ईमान है कि ये हमारी जिंदगी खाली ये दुनिया की जिंदगी नहीं है, बल्कि इस जिंदगी के बाद एक और जिंदगी है, और वही असली जिंदगी है, और उसी की तैयारी के लिए अल्लाह तबारक ताला ने हमको इस दुनिया के अंदर भेजा है। और गोया इस दुनिया में हमारी सब दौड़ भाग के लिए हमें चाहिए कि हमारी नजर इस आखिरत की जिंदगी की तरफ होनी चाहिए, लेकिन अपनी गफलत की वजह से हमने अपनी नजरों को दुनिया तक महदूद कर लिया, और हम अपने दुनिया के फायदों के लिए तो सब कुछ करते हैं, आखिरत के लिए जो तैयारी करनी चाहिए वो नहीं करते। हजरत अली रजी अल्लाह ताला अन्हु का इरशाद है कि अपनी दुनिया के लिए इतनी मेहनत करो जितना आपको दुनिया में रहना है, और आखिरत के लिए इतनी मेहनत करो कि जितना आपको आखिरत में रहना है। हम और आप सब जानते हैं कि दुनिया की जिंदगी तो यही 40, 50, 60, 70 साल की है, उसके बाद हमेशा हमेशा के लिए रहना है आखिरत के अंदर। तो अब सवाल ये पैदा होता है कि हम दुनिया के लिए कितनी मेहनत करते हैं और आखिरत के लिए कितनी मेहनत करते हैं। हमें नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने अपनी औलाद के लिए मेहनत करने का, जहां हम उनके खाने पीने का इंतजाम करते हैं, उनके रहने सहने का इंतजाम करते हैं, हम जैसे उनके पहनने ओढ़ने का इंतजाम करते हैं, इसी तरीके से एक मोमिन और मुसलमान होने की हैसियत से उनके अंदर ईमान वाले अखलाक, ईमान वाले आमाल, ईमान वाली जिंदगी आवे, उसके लिए भी हमें मेहनत करने का शरीयत ने हुक्म दिया है। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इसकी ताकीद फरमाई। कुरान में अल्लाह का हुक्म है, मैंने आपके सामने अभी कुरान पाक की चंद आयतें पढ़ी थी। पहले पढ़ी या अय्युहल्लज़ीन आमनू क़ू अन्फुसकुम व अहलीकुम नारा, ए ईमान वालों अपने आप को और अपने घर के लोगों को जहन्नम की आग से बचाओ। क्या मतलब? हजरत अब्दुल्लाह इब्ने उमर, हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हुम, ये वो सहाबा हैं जो इन आयतों की तशरीह के अंदर ये फरमाते हैं कि अल्लाह तबारक व ताला ने जिन कामों को करने का हुक्म दिया है, जिन चीजों का हमें हुक्म दिया है करने का, उनसे वाकिफियत हासिल करना, उनका ही इल्म हासिल करना, खुद भी और अपनी औलाद को भी उससे वाकिफ कराना, और ये पहला दर्जा। सेकंड दर्जा यह है कि उस पर अमल का एहतमाम करना और अपनी औलाद को भी उसके ऊपर अमल की आदत डालना। जिन चीजों से अल्लाह तबारक व तआला ने मना फरमाया है उनसे वाकिफियत हासिल करना। भाई एक आदमी ये जानता हो कि जिना करना हराम है, शराब पीना हराम है, चोरी करना हराम है, धोखा देना हराम है, तभी तो उसको जानता है कि ये अल्लाह ने मना किया है, तभी तो बचेगा उससे। अगर हमने अपने बच्चों को ये नहीं सिखलाया कि ये काम वो है जो अल्लाह जिससे नाराज होता है, तो फिर कैसे बचेंगे। जिन चीजों से बचने का हुक्म दिया उनका इल्म हासिल करना, खुद भी और अपनी औलाद को भी उस इल्म से वाकिफ करना, और उसके बाद उनसे बचने की खुद भी आदत डालना और अपनी औलाद को भी आदत डालना। दो चीजें हैं, एक तो पहला मरहला जो है, पहला स्टेप उसके इल्म हासिल करने का है, और दूसरा स्टेप जो है उसके ऊपर अमल का है। जैसे ये बच्चे यहाँ आते हैं, इन बच्चों को इनके उस्ताद बतलाएंगे कि खाने का वो तरीका कौन सा जो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हमको बतलाया है। मदरसे में बच्चों को उनके असातिज़ा बतलाएंगे कि खाने के लिए जब बैठो तो क्या करना है। बुखारी शरीफ में रिवायत है, हजरत उमर इब्न अबू सलमा रदी अल्लाह तआला अन्हु, जो उम्मुल मोमिनीन हजरत उम्मे सलमा रदी अल्लाह तआला अन्हा के साहबजादे, और हजरत उम्मुल मोमिनीन के अगले शौहर जो थे अबू सलमा उनसे हुए थे, और उनके इंतकाल के बाद जब हजरत उम्मे सलमा का निकाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम से हुआ तो उनके ये बच्चे भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जो है परवरिश में आए। बुखारी शरीफ में उनकी रिवायत है कि एक मरतबा में हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ खाना खा रहा था, ये उमर इब्न अबू सलमा कहते हैं, कि मेरा बच्चा था, जैसे बच्चों की आदत होती है प्लेट में मेरा हाथ घूमने लगा, इधर हाथ मारा उधर हाथ मारा, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको टोका, या वलद सम्मिल्लाह वकुल बियमीनेका वकुल मिम्मा यदी, ए छोकरे ए बच्चे जब खाने के लिए बैठो तो बिस्मिल्लाहिर्रहमानिर्रहीम पहले पढ़ो, और दाएं हाथ से खाओ और अपने सामने से खाओ। ये तीन नसीहतें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। देखो ये खाने का तरीका बतलाया। आपका बच्चा यहाँ मकतब में जब आएगा तो उनके उस्ताद खाने का तरीका उनको सिखलाएंगे, बतलाएंगे कि खाने का यह तरीका है। भाई बच्चों अपना ध्यान से सुनो, आप खुद गड़बड़ में पढ़ते हो, दूसरों का भी ध्यान अपनी तरफ खींचते हो, आपके लिए तो ये जलसा कायम किया गया है, इसलिए इधर तवज्जो करो, सबका ध्यान उधर मत हटाओ, इधर सामने आ जाओ, चलो इस तरह मत करो। तो बहरहाल मैं ये कहने जा रहा था कि ये यहाँ मदरसे में जो तालीम दी जाएगी, क्या देंगे, खाने का जो सुन्नत तरीका है वो तो सारे आदाब उस्ताद सिखलाएंगे, लेकिन बच्चा खाना कहाँ खाएगा, खाना तो खाएगा आपके घर में आकर। अब उस पर अमल बच्चा कर रहा है कि नहीं कर रहा है ये देखना किसका काम है, अब्बू का काम। अब यहां या मौल साहब क्या करेंगे, उस्ताद क्या करेंगे, उस्ताद ने तो उनकी जिम्मेदारी जो सीखा सिखलाना था वो पूरी कर दी, लेकिन इस पर बच्चा अमल कर रहा है कि नहीं कर रहा है ये देखना माँ बाप का काम है, इसलिए खाना माँ बाप खिलाएंगे। तो अब देखो ये तरबियत का वो मरहला स्टेप आया कि वहां माँ बाप को भी ध्यान देना पड़ेगा। आजकल क्या हो गया कि हम मकतब में बच्चे को भेज कर यूं समझते हैं कि सारी जिम्मेदारी हमने मौलवी साहब को सौंप दी, वो सब करेंगे। अरे भाई मौल साहब सिखाएंगे जरूर, लेकिन इस पर ये बच्चा अमल कितना कर रहा है ये देखना तो काम है किसका, माँ बाप। मदरसे में मौलवी साहब बच्चे को नमाज का तरीका बतलाएंगे कि भाई नमाज इस तरह पढ़ी जाती है, सिखलाई, लेकिन नमाज پڑھنے نماز کا جب وقت آئے گا, فجر کا وقت آئے گا, تو وہ مدرسے میں تھوڑا آتا ہے, وہ تو گھر میں آتا ہے. اب ابا اگر فجر نہیں پڑھتے تو بچہ کیسے پڑھے گا؟ ابا کی ذمہ داری ہے کہ پہلے خود اس پر عمل کا اہتمام کریں اور بچوں کو بھی اس پر عمل کے لیے کیا کریں, آمادہ کریں. اسی کا نام تربیت ہے. دو ہر چیز میں دو چیزیں ہوتی ہیں کہ ایک تو اس کو سکھلانا اور دوسرا عمل کے لیے اس کو آمادہ کرنا. ایک مدت تک اس کی آپ نگرانی کیجئے, اس کے اوپر آپ واچ رکھیے کہ بھئی یہ کھانا شریعت کے بتلائے ہوئے طریقے کے مطابق کھاتا ہے. ایک تو بچے میں خود اتنی ایکسیپٹ کرنے کی صلاحیت ہے کہ ایک مرتبہ کہہ دیا پوری زندگی اسی کے مطابق کرتا ہے. یہ ابھی جو میں نے حدیث سنائی حضرت عمر بن ابو سلمہ رضی اللہ تعالیٰ عنہ کی, وہ خود کیا کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم نے ایک مرتبہ مجھے یہ بتلایا, پوری زندگی میرا یہی طریقہ ہو گیا. یہ اس زمانے کے بچوں کا حال تھا. آج ہمارے زمانے کے بڑوں کا حال یہ ہے کہ ان کو بار بار ایسی چیزوں کی طرف متوجہ کیا جاتا ہے تو بھی اپنے عمل کو درست کرنے کا اہتمام نہیں کیا جاتا. تو ہمیں اپنے بچوں کو اسلامی آداب سے آراستہ کرنے کے لیے باقاعدہ ایک مدت تک ان کی نگرانی کرنی پڑے گی. بار بار جب یہ کریں گے آپ کو اطمینان ہو جائے گا کہ اب یہ کھانے کا طریقہ کیا ہو گیا ہے, سیکھ چکا ہے, اب ہم اطمینان حاصل کر سکتے ہیں. لیکن جب تک کہ یہ کیفیت حاصل نہ ہو وہاں تک آپ کو اس کے پیچھے لگا رہنا پڑے گا. اسی کا نام تربیت ہے. دو چیزیں الگ الگ ہیں, تعلیم اور تربیت. تعلیم کا تو مطلب یہ کہ یہ کام اس طریقے سے کرنا ہے, یہ بتلایا, یہ تعلیم ہوئی. لیکن یہ اس طریقے سے کر رہا ہے کہ نہیں, اس کی نگرانی, اس کے مطابق اس کے پاس وہ کام کروانا اور ایک مدت تک کرتا رہے یہاں تک کہ آپ کے دل کو اطمینان ہو جائے کہ اب اس کی اس کو عادت پڑ گئی, اسی کا نام کیا ہے, تربیت ہے. ہمیں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے اولاد کے سلسلے میں یہی حکم دیا. دیکھو اولاد کے بڑی اولاد کی بڑی ذمہ داریاں ہیں ہم پر. اللہ تبارک و تعالیٰ نے قرآن میں وعباد الرحمن, رحمان کے وہ بندے جن کو اللہ, جو اللہ کے محبوب بندے ہیں, ان کے کمالات اور خوبیاں قرآن میں سورہ فرقان کے آخری رکوع میں بتلائی ہیں. اس میں ان کی ایک دعا کا بھی اللہ نے تذکرہ کیا, والذین یقولون ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. یہ رحمان کے بندے وہ ہیں جو یہ دعا کرتے ہیں کہ ہمارے پروردگار تو ہمیں ہماری بیویوں اور ہماری اولاد کی طرف سے آنکھوں کی ٹھنڈک عطا فرما, اور تو ہم کو نیک لوگوں کا سردار بنا. نیک لوگوں کا سردار, بھائی آپ کی یہ بچے نیک بنیں گے تو آپ ان کے باس ہیں. نیک لوگوں کا باس ہم کو بنا تو نیک لوگوں کے باس ہم کب بنیں گے, جبکہ یہ اولاد کیا بنے گی, نیک بنے گی. اور خدا نہ کرے یہ اولاد اگر بگڑ گئی تو پھر ہم ان کے باس قرار دیے جائیں گے. ایک مرتبہ ایک باپ نے اپنے بچے کو غصے ہو کر کے کہا اے گدھے, تو بچہ جواب میں کیا کہتا ہے, آپ ہمارے ابا ہیں. یعنی میں اگر گدھا ہوں تو آپ گدھے کے باپ ہیں. بات اپنی جگہ پر درست ہے. ہمیں اپنے نیک لوگوں کا سردار اور باس بننا ہے تو اپنی اولاد کو نیک بنانے کے لیے کیا کرنی پڑے گی, محنت کرنی پڑے گی. اسی کو اس آیت میں اللہ تعالیٰ نے رحمان کے بندوں کا خاص یہ بتلایا. اور اب آج اس زمانے میں جس میں ہم اور آپ زندہ ہیں, گزر رہے ہیں, اور جو ماحول ہے, آج تو بڑوں کا ایمان بچانا مشکل ہو گیا. ہمارے ایمان کے لالے پڑ رہے ہیں. ایسے موقع پر بچوں کے ایمان کی حفاظت یہ ہماری ذمہ داری ہے. ایک امانت ہے جو ہمارے بڑوں نے ہمارے حوالے کی تھی, اس امانت کو ہمیں اپنے بچوں کے حوالے کرنا ہے. اور ان کی تربیت اگر ہم اس انداز سے کریں, وہ ایمانی ماحول میں رہیں, تو یہ چیز ان کو حاصل ہوگی. دیکھو قرآن پاک میں اللہ تبارک و تعالیٰ نے حضرت یعقوب علیہ نبینا و علیہ الصلات والسلام جو ایک بہت بڑے پیغمبر گزرے ہیں ان کا قصہ بیان کیا ہے سورہ بقرہ میں جو ابھی میں نے آپ کے سامنے آیتیں پڑھی. ام کنتم شہداء اذ حضر یعقوب الموت, کہ جس وقت حضرت یعقوب کی موت کا وقت آیا کیا تم لوگ وہاں موجود تھے؟ حضرت یعقوب کون ہے ذرا وہ بھی سمجھ لیجیے ان کا بیک گراؤنڈ. حضرت یعقوب یہ حضرت ابراہیم علیہ نبینا و علیہ الصلوۃ والسلام کے پوتے ہوتے ہیں. تمام نبیوں میں سب سے اونچا مقام اور درجہ ہمارے حضور حضرت محمد صلی اللہ تعالیٰ علیہ وسلم کا, اور ان کے بعد سیکنڈ پوزیشن جو ہے وہ حضرت ابراہیم علیہ نبینا و علیہ الصلوۃ والسلام. حضرت ابراہیم کے ایک بیٹے تھے ان کا نام تھا اسماعیل, وہ بھی اللہ کے پیغمبر حضور اکرم صلی اللہ علیہ وسلم کیا جو ہے نسب انہی سے جا کر کے ملتا ہے. اور ان کے دوسرے بیٹے تھے اسحاق, وہ بھی اللہ کے پیغمبر, اور ان حضرت اسحاق کے بیٹے ہیں ان کا نام ہے یعقوب, انہی کا دوسرا نام اسرائیل ہے. یہ بنو اسرائیل جو ہیں حضرت یعقوب کے 12 بیٹے تھے, اور ان 12 بیٹوں سے بھی باقاعدہ نسل چلی, 12 کے 12 بیٹوں 12 خاندان چلے, وہ سب بنو اسرائیل کہلائے. یہ حضرت یعقوب کا دوسرا نام ہے اسرائیل لقب. تو حضرت یعقوب کے انتقال کا جب وقت آیا تو قرآن میں باری تعالیٰ فرماتے ہیں کہ انہوں نے اپنے 12 بیٹوں کو بلایا, اور کمال کی بات تو یہ ہے کہ ان 12 بیٹوں میں ایک حضرت یوسف اللہ نبینا و علیہ الصلوۃ والسلام, وہ بھی اللہ کے نبی. تو دیکھو حضرت یعقوب خود اللہ کے نبی, ان کے ابا حضرت اسحاق وہ اللہ کے نبی, ان کے چچا حضرت اسماعیل وہ بھی اللہ کے نبی, ان کے دادا حضرت ابراہیم وہ بھی اللہ کے نبی اللہ کے خلیل, اور ان 12 بیٹوں کو اپنی موت کے وقت بلا کر کے پوچھتے ہیں ما تعبدون من بعدی, اے میرے بیٹوں میرے دنیا سے جانے کے بعد تم کس کی عبادت کرو گے؟ آپ اندازہ لگائیں یہ 12 بیٹے وہ ہیں, یہ اولاد وہ ہے جن کی ایک ایسی فیملی میں ایسے گھرانے میں پرورش ہوئی کہ جہاں 4 پشتوں سے 4 پیڑھی سے نبی ہی نبی. حضرت ابراہیم اللہ کے نبی, ان کے بیٹے حضرت اسحاق اللہ کے نبی, ان کے بیٹے حضرت یعقوب اللہ کے نبی, اور خود ان 12 بیٹوں میں ایک حضرت یوسف وہ بھی اللہ کے نبی. تو جن اولاد کی پرورش اللہ نبوت کے گھرانے میں ہوئی ہو وہ ظاہر ہے ان کے ایمان ان کا ایمان کتنا اونچا ہوگا, لیکن پھر بھی موت کے وقت ابا کو فکر ہے. کیا فکر ہے؟ کہ میرے بعد یہ کس کی عبادت کریں گے. یہ فکر نہیں ہے کہ میرے بعد کیا کھائیں گے کیا تجارت کریں گے. آج ہمارا حال تو کیا ہے کہ ہم اس فکر میں رہتے ہیں کہ میں مرتے وقت اپنی اولاد کے لیے دکان چھوڑ جاؤں, فیکٹری چھوڑ جاؤں, بینک بیلنس چھوڑ جاؤں, بڑا بنگلہ بنا کر کے چھوڑ جاؤں. ہمیں ان کی دنیا کی فکر تو رہتی ہے لیکن آخرت کی, ان کے ایمان کی فکر. حضرت یعقوب نبی ہونے کے باوجود اور ان بچوں کی تربیت نبوت کے گھرانے میں ہونے کے باوجود ان کے ایمان کی فکر کر رہے ہیں. اور اس قصے کو اللہ تعالیٰ نے قرآن میں نازل کیا, حالانکہ یہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی پیدائش سے سینکڑوں سال پہلے کا قصہ ہے. اور قرآن میں اس لیے اتارا کہ ہم قیامت تک آنے والے مومنوں کو سبق دینا مقصود ہے کہ ایک مسلمان جب دنیا سے جا رہا ہو تو اس کو اپنی اولاد کے متعلق فکر ہونا چاہیے. کائی کا ایمان کا, کہ بھئی میرے بعد میری اولاد کے ایمان کا کیا ہوگا. آج ہمیں ساری فکریں کرتے ہیں, دیکھو اگر ہم نے ان کو ایمان نہیں سکھلایا, ایمان والی باتیں نہیں سکھلائی, چاہے ہم لاکھوں ڈالر چھوڑ کر کے جائیں, بنگلہ چھوڑ کر کے جائیں, کار چھوڑ کر کے جائیں, بینک بیلنس چھوڑ کر کے جائیں, لیکن اسلامی آداب نہیں سکھلائے, کل کو قیامت میں یہی اولاد ہمارا دامن پکڑے گی اور اللہ کے حضور میں فریاد کرے گی, اے باری تعالیٰ میرے باپ نے مجھے سب کچھ دیا لیکن ایمانی آداب سے مجھے آراستہ نہیں کیا. اور یہی اللہ سے فریاد کر کے ہم کو جہنم میں ڈالنے کی کوشش کریں گے. اللہ میری آپ کی حفاظت فرمائے. یہ اسی وقت ہوگا तुम इन बच्चों के ईमान की हम फिक्र करें। ये जो मकतब का सिलसिला है उसमें यही चीज होती है। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के इरशादात जो मैंने नकल किए उसमें एक इरशाद है, मा नहल वालिदु मिन नहल अफजल मिन अदब हसन, किसी बाप ने अपने बेटे को इससे आला बढ़िया गिफ्ट नहीं दी कि उसको अच्छा अदब सिखलाए। देखो एक बाप अपनी औलाद को कौन सी उम्दा से उम्दा बढ़िया से बढ़िया गिफ्ट दे सकता है? वो हुजूर क्या फरमाते हैं, वो गिफ्ट क्या है? अच्छे आदाब। पैसा नहीं, कार नहीं, बंगला नहीं, दुकान नहीं, फैक्ट्री नहीं, बल्कि ये गिफ्ट अगर आप देंगे तो हुजूर फरमाते हैं ये उम्दा गिफ्ट होगी। हमें अपनी औलाद को अच्छे अखलाक से आरास्ता करना है और ये अच्छे अखलाक, अच्छे आदाब, अच्छी तालीम उनके पास होगी ना तो अल्लाह ताला उनको दुनिया में हर तरह की कामयाबियों से नवाजेंगे। और खुदा ना करे हमने उनके अखलाक दुरुस्त नहीं किए, बिगड़े हुए रहे, अल्लाह बचाए इससे, तो और फिर हमने दौलत भी दी तो जो बिगड़ा हुआ और दौलत भी साथ में हो तो फिर क्या करेगा वो, आप सोच सकते हैं। इसलिए ये दौलत उनके लिए उस सूरत में बजाय फायदा देने के नुकसान का जरिया बनेगी। अल्लाह मेरी आपकी हिफाजत फरमाए। ये सिलसिला जो मकतब का यहाँ चल रहा है या आपके मदरसा मस्जिद आयशा में और ये बच्चे तालीम हासिल कर रहे हैं, आप पूरी तवज्जो के साथ अपने बच्चों को यहाँ भेजें। और इतना ही नहीं बल्कि घर जब आवें तो आप उनसे पूछें कि बेटा आप आज आपने क्या सीखा, और खुद अपना भी जायजा लें कि मेरा बच्चा जो चीज़ सीख करके आया क्या मुझे भी आ रही है, आती है कि नहीं आ रही, समझा कि नहीं। अगर नहीं आती तो खुद उनसे, अब बच्चों से भी कहूंगा कि आप जो भी नई चीज सीखें घर जाकर के माँ बाप को बताएं, अब्बा आज तो हमको मदरसे में खाने का ये अदब सिखलाया। खुद भी अमल करें, घर के लोगों को भी बतलाएं और घर का ये माहौल बनाया जाए। नमाज का तरीका आप बच्चों को सिखलाया गया है तो घर में जाकर के घर के लोगों को भी आगाह करें। अगर ये तरीका रहेगा तो इंशाल्लाह ये तालीम और हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की ये तरबियत जो है आगे बढ़ेगी और हमारी ये जिम्मेदारियां पूरी होगी। अल्लाह तबारक तआला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।